नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 3 दिन बाँकी।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बुधबारको चुनावका लागि आज राति 12 बजेपछि मौन अवधि सुरु हुँदै चुनाव प्रचार प्रसार नगर्न र आचार संहिताको पालना गर्न निर्वाचन आयोगको आग्रह।
नवलपरासीमा चुनाव प्रचारमा प्रयोग भएको गाडीमा बम विस्फोट, 5 जना घाइते, घाइतेको बुटवलमा उपचार हुँदै।
मोगली नारायणघाट सड़क खण्डमा फेरि पहिरो गएपछि सड़क अवरुद्ध, यात्रुहरूको बिचल्ली, राति आवागमनमा रोक लगाउने तयारी।
पाकिस्तानमा तेलको ट्याङ्कर पल्टिएर आग लागि 140 जनाको ज्यान गयो, 80 जना घाइते।
र नेपाली भारोत्तोलन टिमका मुख्य शिक्षक सुनील लाल जोशीको निधन।
ए तिमीहरू आइसक्यौ, म त ढिला भएछु, सरी है सरी।
ओइ नितेश, तँलाई के को चटारो हो यो? उम्मेद्वार नै भए जस्तो भ्याइ नभ्याइ छ।
हेर्न बोलेको बल्ल बल्ल 20 वर्ष स्थानीय निकायको चुनाव हुन लागिरह, चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्न, अब लागिरह नि गाउँतिर यसो हिँडिरहेको।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, किन लिनु पर्यो चिन्ता?
स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि, कस्तो कुरा गरे बिन्ता तिमीले? यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ, हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भने मौका चुक्यो भने त पछुताउनु पर्छ साथी हो।
स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ, युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्वा आस्वा भन्छन् सबैले, यो आस्वा भनेको के हो?
आस्वा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्वाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्वा प्रणालीमा आबद्ध हुने। आस्वा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
हाइड्रोसिलको निशुल्क अपरेशन सम्बन्धी सूचना।
वीर अस्पताल काठमाडौँमा यही असार मसान्तसम्म हाइड्रोसिलको निशुल्क अपरेशन भइरहेकाले मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्पर्क समन्वय शाखा वीर अस्पताल, मोबाइल नम्बर 98511335551।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषि तर्फ आईएसई एजी, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन, हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तह तर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटेरिनरी टीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गते सम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन,
फोन नम्बर 056-572-417, 524-161, 524-986,
मोबाइल 98550-60768 र 98550-60769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
तीनवटा प्रदेशमा बुधबार हुने चुनावका लागि आज राति 12 बजेदेखि मौन अवधि शुरू हुँदैछ। मौन अवधि शुरू भएपछि चुनाव प्रचार प्रसार गर्न र भोट माग्न नपाइने भएकाले उम्मेद्वारहरूले आज अन्तिम चुनाव प्रचार प्रसार गरेका छन्। प्रदेश नम्बर 1, 5 र 7 का चुनाव हुने 334 स्थानीय तहका उम्मेद्वार तथा उनीहरूका समर्थक आज बिहानैदेखि अन्तिम प्रचार प्रसारमा व्यस्त भएका थिए। निर्वाचन आयोगले राति 12 बजेपछि मौन अवधि शुरू हुने भएकाले त्यसपछि प्रचार प्रसार तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि काम नगर्न सचेत गराएको छ। मौन अवधिमा उम्मेद्वारको पक्षमा मत माग्ने वा चुनावलाई प्रभावित पार्ने खालका सन्देश, विज्ञापन वा अन्य सामग्रीको प्रचार प्रसार गर्न नपाइने तथा एसएमएस, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा पनि प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले स्पष्ट पारेको छ।
यसैबीच चुनावका लागि आजदेखि मतदाता परिचय पत्र वितरण पनि शुरू भएको छ। आउँदो बुधबार हुने चुनावका लागि सम्बन्धित मतदान केन्द्रबाट बिहान 7:30 बजेदेखि मतदाता परिचय पत्र वितरण शुरू गरिएको र यो क्रम पर्सिसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ। आफूले मतदान गर्ने केन्द्रमा आफ्नो परिचय खुल्ने, सरकारी कागजात लिएर परिचय पत्र लिन सकिने आयोगले जनाएको छ। परिचय पत्रका लागि मतदाता आफै निर्वाचन केन्द्रमा जानुपर्ने तर हिडुल गर्न नसक्ने वृद्ध वृद्धा, सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतको परिचय पत्र भने एका घरका व्यक्तिले लिन सक्नेछन्। आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माका अनुसार परिचय पत्र वितरणसँगै मतदान केन्द्रमा मतदातालाई मतदान गर्ने सही तरिका पनि सिकाइँदैछ। पहिलो चरणको चुनावमा धेरै मतपत्र बदर भएकोले यसपटक मतदाता शिक्षालाई अझै प्रभावकारी बनाइएको उहाँले दावी गर्नुभयो।
आउँदो बुधबार हुने चुनावका लागि 35 जिल्लाका शिक्षण संस्था आजदेखि 4 दिनका लागि बन्द भएका छन्। सरकारको निर्णय अनुसार चुनावका लागि आजदेखि बुधबारसम्म शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको हो। मतदानको दिन प्रदेश नम्बर 1, 5 र 7 अन्तर्गत पर्ने 35 जिल्लाका सबै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थानमा पनि सार्वजनिक विदा दिइएको छ।
नवलपरासीको सुनवलमा चुनावी प्रचार प्रसारमा रहेको गाडीमा आज दिउँसो बम प्रहार हुँदा 5 जना घाइते भएका छन्। नेकपा माओवादी केन्द्रको चुनाव प्रचारको र्यालीमा हिँडेको LU-1-67-73 नम्बरको गाडीमा बम प्रहार भएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनोवाल 3 रहेको नदुवा सोमनाथ बाबा पुल नजिकै बम प्रहार भएको थियो। घाइतेको लुम्बिनी मेडिकल कलेज बुटवलमा उपचार भइरहेको छ। बम कसले र किन प्रहार गर्यो भन्ने विषयमा केही पनि नखुलेको प्रहरीले जनाएको छ। माओवादी केन्द्रले भने प्रतिक्रियावादीले चुनावलाई बिथोल्ने मनसायले बम प्रहार गरेको भन्दै घोर भर्त्सना गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार हुने दोस्रो चरणको स्थानीय तहको चुनावमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ। नेपालको संविधानको धारा 66 को उपधारा 2 बमोजिम मन्त्री परिषदको असार 8 गतेको निर्णय र प्रधानमन्त्रीको सिफारिश अनुसार राष्ट्रपतिले आज सेना परिचालनको स्वीकृति दिनुभएको हो। नेपाली सेनाले बाहिरी घेरामा रहेर मतदान स्थलमा सुरक्षा दिनेछन्। यस्तै आवश्यकता अनुसार सेनाले गस्ती पनि गर्नेछ।
नारायणघाट मुगलिन सडक खण्डको कालीखोला नजिकै आज दिउँसो फेरि पहिरो गएको छ। 3 बजेपछि फेरि पहिरो खसेपछि सडक अहिले अवरुद्ध बनेको छ। हिजो राति 9 बजे पहिरो खसेपछि अवरुद्ध सडक आज बिहान 8 बजेदेखि सञ्चालनमा आएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार अस्ति बिहान पहिरो खसेर 4 प्रहरीसहित भ्यान र ट्रक त्रिशुली नदीमा खसेको ठाउँमा नै आज फेरि पहिरो खसेको हो। त्रिशुलीमा बेपत्ता प्रहरी र भ्यान खोजी गरिरहेका सुरक्षाकर्मीले पहिरो खसेपछि आज भागेर ज्यान जोगाएको उहाँले बताउनुभयो। सडकमा ठेकेदार कम्पनीको कन्टेनरको केही भागमा सामान्य क्षति भएको छ भने चालक भागेर बचेका छन्। आज खसेको पहिरो अस्तिको पहिरोभन्दा ठूलो रहेको नारायणघाट मुगलिन सडक आयोजनाले जनाएको छ। 11 घण्टादेखि अवरुद्ध सडक खुलेको केही बेरमै पुनः पहिरो खसेपछि यात्रुको बिचल्ली भएको छ। पहिरो खसेर दिनहुँ जनधनको क्षति हुन थालेपछि नारायणघाट मुगलिन सडकमा बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म आवागमन रोक्ने तयारी भइरहेको छ।
यसैबीच नारायणघाट मुगलिन सडक खण्डमा शुक्रबार राति पहिरो परेर बेपत्ता भएका 2 प्रहरी जवान मध्ये 1 जनाको शव आज भेटिएको छ। इलाका प्रहरी कार्यालय मुङलिनमा कार्यरत गोर्खा मकै सिंह एक घर भएका प्रहरी जवान लीलबहादुर चेपाङको शव नारायणी नदी किनारामा आज दिउँसो भेटिएको हो। पहिरोमा पुरिएका अर्का जवान सन्दीप कार्की भने अझै फेला नपरेको प्रहरीले जनाएको छ।
सांसद महिन लिम्बूको निधन भएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य समेत रहेका सांसद लिम्बूको अर्बुद रोगका कारण धरानमा निधन भएको एमाले जनाएको छ। उहाँको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गरिएको पनि एमाले जनाएको छ। लिम्बूका श्रीमान सहित 2 छोरा र 1 छोरी छन्।
नेपाल औद्योगिक विकास निगम एनआईडीसी डेभलपमेंट बैंक लिमिटेडमा भएको 76 करोड़ रूपियाँ अनियमिततालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुकाएको आरोप लागेको छ। राष्ट्रिय सतर्कता केन्द्रले एनआईडीसीमा 76 करोड़ रूपियाँ अनियमितता भएको निचोड़ निकालेको हो। अख्तियार ले एनआईडीसीमा कुनै पनि अनियमितता भएको छैन भन्ने ठहर गरेको थियो तर त्यस सम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अनियमितता भएको पाइएको सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो।
सड़क सञ्जाल नभएका र वर्षाले सड़क बिग्रिएका ठाउँमा नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी शुरू भएको छ। कर्णाली अञ्चल लगायत दुर्गम ठाउँमा वर्षेनी खाद्यान्नको अभाव देखिन थालेपछि हेलिकप्टर मार्फत ढुवानी थालिएको आपूर्ति मन्त्रालयले जनाएको छ। खाद्य संस्थानले जानकारी गराए अनुसार नेपाली सेनाको स्काई ट्रक मार्फत खाद्यान्न गाउँ गाउँमा झार्न थालेको पनि आपूर्ति मन्त्रालयले जनाएको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा चुनाव सम्बन्धी रिपोर्ट र कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ए मुन्नी, ए बेरके स्थानीय तहके निर्वाचन मे महिला उम्मेदवारी अनिवार्य बान?
जी, गाउँपालिका के अध्यक्ष आ उपाध्यक्ष मध्ये एक जने महिला होखे ही के चाही। नगरपालिका आ जिल्ला समन्वय समिति के प्रमुख आ उप प्रमुख मध्ये भी एक जने महिला होखे ही के व्यवस्था कैल गेल बा। ओतने सिर्फ ना, गाउँपालिका आ नगरपालिका के हरेक वार्ड में दू जने महिला वार्ड सदस्य निर्वाचित होखे ही के निश्चित बा। दल सब द्वारा पर्चा भरे के बेरा एक जने दलित महिला के समावेश कैल जाए वाला अनिवार्य व्यवस्था बा।
बहुते निमन व्यवस्था बा, ठीक बात। चल अब
के ने?
महिला नेतृत्व विकास आ सशक्तिकरण खातिर महिला उम्मीदवार के भोट मांगे वास्ते।
महिला सहभागिता वृद्धि करके सशक्त महिला नेतृत्व के स्थापित कर जाओ आ सुशासन आ समावेशीकरण में योगदान कर जाओ। याद रखी, मतदाता परिचय पत्र जवरे ले जाए के ना भोर पराई। निर्वाचन आयोग।
टुरिज्म डेवलपमेंट बैंक प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईले पाउनुहुनेछ 8.25% को आकर्षक ब्याज दर। खाता खोलौं, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेवलपमेंट बैंकको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेवलपमेंट बैंक, द बैंक यू कैन रिलाय ऑन।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुईटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए?
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्ग भङ्ग वा बिरामी भएमा बढीमा 3,00,000 वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3,00,000 रुपियाँ आर्थिक सहयोग गर्छ। यस बाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रवर्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नेरुडी लघु वित्त विकास बैंक लिमिटेडको अवितरित हकप्रस सेयर लिलाम बढावट गरी बिक्री गर्ने बारेको सेलबन्दी बोलपत्र सम्बन्धी सूचना। यस लघु वित्त विकास बैंक लिमिटेडको हकप्रस सेयरको निष्कासनमा बिक्री नभई बाँकी रहेको संस्थापक समूह तर्फ 93,977 कित्ता तथा सर्वसाधारण समूह तर्फ 14,759 कित्ता गरी जम्मा 1,08,736 कित्ता अवितरित हकप्रस सेयर लिलाम बडा बटको माध्यमबाट खरिद गर्न इच्छुक व्यक्ति कम्पनी संघ संस्थाहरूले तल उल्लेखित समय भित्रमा बिक्री प्रबन्धक श्री सनराइज क्यापिटल लिमिटेड कमल पोखरी काठमाडौँमा सम्पर्क गर्नुभई बोलपत्र फारम खरिद गर्नुहुन तथा सिलबन्दी गरी बोलपत्र आवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ। सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने मिति 2074 असार 13 गते, अन्तिम मिति 2074 असार 20 गते बैंकिङ समय भित्र पेश गर्नुपर्नेछ। न्यूनतम मूल्य प्रति शेयर रु 100। यस सम्बन्धी विस्तृत जानकारीको लागि मिति 2074 जेठ 29 गतेको अभियान दैनिक र अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित सूचना हेर्नुहुन अनुरोध गरिन्छ। बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, पोस्ट बक्स नम्बर 12055 कमल पोखरी काठमाडौँ, फोन नम्बर 4428550, फ्याक्स नम्बर 4428688।
अहिले तपाईँ रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बुधबारको चुनावका लागि आज राति 12 बजेपछि मौन अवधि शुरू हुँदै नवलपरासीमा चुनाव प्रचारमा प्रयोग भएको गाड़ीमा बम आक्रमण हुँदा 5 जना घाइते, मुङलिन नारायणगढ़ सड़क खण्डमा फेरि पहिरो गएपछि सड़क अवरूद्ध, यात्रुको बिचल्ली लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। स्थानीय तहको चुनाव बहिष्कार गरेका राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टीका केही नेताले बुधबार हुने स्थानीय तहको चुनाव सहभागी भएपछि मतदाता थप उत्साहित भएका छन्। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा विद्यार्थी नेता अमित घर्तीले अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ भने विभिन्न वाडामा पनि नेकपाका नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। यस्तै चुनाव बहिष्कार गरेका राजपाका कार्यकर्ताले रूपन्देही र कपिलवस्तुका स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारी दिएका छन्। उनीहरूको उम्मेद्वारीपछि रूपन्देही र कपिलवस्तुका मधेस केन्द्रित दलका कार्यकर्ताहरूको प्रभाव रहेका क्षेत्रहरूमा चुनावी प्रचारका कार्यक्रम पनि शान्तिपूर्ण नै देखिएका छन्।
कैलाली कञ्चनपुरलाई थरवट प्रदेश हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेको थारू समुदाय पनि चुनावमा होमिएको छ। स्थानीय तहको चुनावपछि देशमा स्थायित्व आउने र त्यसपछि पनि आफ्ना हक अधिकार माग्न सकिने भएकाले चुनावमा लागेको थारू समुदायका अगुवाहरूले बताउँदै आएका छन्। उनीहरू अहिले मतदाता रिझाउनका लागि दौड़धूप गरिरहेका छन्। कैलालीबाट उज्यालो सहकर्मी शिवराज भट्टको रिपोर्ट।
सबै दल र समुदायलाई चुनावमा सहभागी हुनका लागि प्रयास भइरहेका बेला फरक मुद्दा र माग लिएर हिँडेका थारू समुदाय पनि अन्तिम प्रचारमा जुटेका छन्। थारू समुदायको झण्डै 44% जनसंख्या रहेको कैलालीमा यति बेला नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले तालमेल गरेर उम्मेद्वार उठाएका छन् भने नेपाल लोकतान्त्रिक फोरम एक्लै चुनावमा होमिएको छ। संघीय समाजवादी फोरमका थरवट तराई क्षेत्रका संयोजक होरीलाल चौधरी,
हाम्रो संघीय समाजवादी फोरम र नयाँ शक्ति गठबन्धन पार्टीले नाप चिन्ह लिएर अब जनतामाझमा गएको छ। कैलालीको हरेक नगरपालिका, उपनगरपालिका र गाउँपालिकामा चुनाव प्रचार अन्तिम रूपमा पनि एकदम बढाएको छ।
थरवट तराई पार्टी र मधेस केन्द्रित दलहरू एकीकरण भएको नेपाल लोकतान्त्रिक फोरमले कैलालीका तराईमा पर्ने 11 स्थानीय तहमा उम्मेदवारी दिएको छ। थारू समुदायको बाहुल्यता रहेका टिकापुर नगरपालिका, जानकी गाउँपालिका, कैलाली गाउँपालिका, भजनी त्रिशक्ति नगरपालिका र जोशीपुर गाउँपालिकामा आफ्नो जित सुनिश्चित भएको लोकतान्त्रिक फोरमले दावी गरेको छ। संविधान सभा 2070 कैलालीका 6 निर्वाचन क्षेत्र मध्ये टिकापुर नगरपालिका रहेको क्षेत्र नम्बर 1, जोशीपुर भजनी रहेको क्षेत्र नम्बर 3 फोरमले जितेको थियो। जोशीपुर गाउँपालिकाका प्रमुख पदका उम्मेद्वार तथा नेपाल लोकतान्त्रिक फोरमका कैलाली जिल्ला अध्यक्ष बिरु प्रसाद चौधरी,
भजनी नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाउँपालिका, कैलाली गाउँपालिका, जोशीपुर गाउँपालिका, 5-6 गाउँपालिका र 2 नगरपालिका जित्ने हाम्रो
थरवट थारवान संयुक्त संघर्ष समितिले कैलाली कञ्चनपुरलाई थरवट प्रदेश बनाउनु पर्ने माग गर्दै आएको थियो। प्रदेशको सीमांकनको मुद्दा यथावत रहेको र यसलाई जनमत अनुसार लैजाने मनसाईले चुनावमा सहभागी भएको थारू नेताहरूको भनाइ छ।
हामीले आन्दोलन छोडेकै छैनौ, हामीले यो चुनावलाई पनि आन्दोलनको रूपमा लिएका छौँ। जो जाल झेल गर्ने पार्टीका आन्दोलनकारीहरूको पनि हामीले भण्डाफोर गरेका छौँ।
ठूला दल नेपाली कंग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत थारू मतदाता को बाहुल्यता रहेका ठाउँमा थारू समुदायबाटै उम्मेद्वार बनाएपछि सिंगो थारू समुदायमा चुनावको उत्साह थपेको छ। थरवट आन्दोलन हाकेका मध्येका एक नेता माधव चौधरी,
संविधान संशोधन गरेरै चुनावमा जानुपर्छ भन्ने जो माग थियो नि त्यसलाई खासमा अब नेपाली जनताको मतलाई पनि हेरिनुपर्छ। नेपाली जनताले चाहिँ अब लामो समयदेखि स्थानीय चुनाव नभएको अवस्थामा अलिकति त्यसलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने हेतुले चाहिँ हामी स्थानीय चुनावमा आएको हो। जो प्रादेशिक सीमान्त कुटनको विवाद छ त्यो सबै चिज मिलाउनको लागि प्रादेशिक चुनाव हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ मिलाएरै प्रादेशिक चुनावमा जानुपर्छ भन्ने हाम्रो आह्वान हो।
बुधबार चुनाव हुने ठाउँमा उत्साहपूर्ण रूपमा चुनाव प्रचार प्रसार भइरहे पनि अनुगमन गर्ने संघ संस्थाहरूले निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना हुन नसकेको बताएका छन्। दोस्रो चरणको चुनाव अघि अनुगमनको रिपोर्ट सार्वजनिक गर्दै जियोक नियोक र संकल्प नाम गरेका संस्थाले आचार संहिता पालना नभएको निष्कर्ष निकालेका हुन्। चुनावमा सीमाभन्दा बाहिर गएर अत्याधिक खर्च भए पनि आयोग र दलहरूले त्यसलाई रोक्न नसकेको अनुगमनकर्ता संघ संस्थाहरूको ठहर छ। यसै सन्दर्भमा साथी प्रकाश ढकालले पूर्व प्रमुख निर्वाचन आयुक्त एवं नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठलाई निर्वाचन शिक्षाको अवस्था कस्तो पाउनु भएको छ भनेर सोध्नु भएको छ।
विगतमा अस्ति भएको निर्वाचनमा धेरै कमी कमजोरी देखियो थियो र हामीले निर्वाचन आयोगलाई यो कुरा पोइन्ट आउट गरिरह्यौं र हाम्रो चाहिँ नि दृष्टिकोण के थियो भने निर्वाचन आयोगले एकलौटी आयोगकै एउटा सरकारी कार्यालयले सञ्चालन गरेको जस्तो गर्दाखेरि त्यसले व्यापकता पाउँदैन। त्यसमा संचार माध्यमहरू हुनुपर्छ, अरू नागरिक समूहहरू पनि विभिन्न तरिकाले त्यहाँ संलग्न हुनुपर्छ भन्दाखेरि अहिले आएर चाहिँ उहाँहरूले त्यो केही गर्नुभयो तर समयको सीमाबन्दीले गर्दा समय त थोरै मात्रै पाइरहेछ नि निर्वाचन आयोगले। अब यो 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 अधिकारै उहाँहरूले गुमाइराख्नु भएको छ भन्ने जस्तो लाग्छ मलाई।
यो मतदाता शिक्षा चाहिँ अहिले पहिलो चरणमा भन्दा दोस्रो चरणमा अलिकति इफेक्टिभ जस्तो देख्छ।
अहिले भर्खर भन्नुभयो त्यो चाहिँ मतदाता शिक्षा तपाईँले पहिला चरणमा भन्दा अहिले अलिकति इफेक्टिभ त गर्नुभयो उहाँहरूले।
आचार संहिता कार्यान्वयनको अवस्था चाहिँ कस्तो थियो?
आचार संहितामा हेर्नुहोस् न, आचार संहिता अब तपाईँको चाहिँ नि यहाँ टेरेन, उहाँ टेरेन, उहाँ मानेन, त्यहाँ मानेन भन्ने यो पोइन्ट आउट गरिरहेछ। विशेष गरी संचार समूहले यो कुराहरू पोइन्ट आउट गरिरहेछ। सरकारले अब अहिले पनि आएर चाहिँ सरुवा बढुवा इत्यादि यावत गरिरहेछ। हुँदाहुँदा निर्वाचन आयोगमै सरुवाको कुराहरू आयो। यसमा चाहिँ अलिकति यसमा पनि निर्वाचन आयोगले नै हो संयम लिनुपर्ने, अनि दोस्रो चाहिँ नि राजनैतिक दलहरूले, राजनैतिक दल र त्यहाँको नेतृत्व वर्गले यसलाई आत्मसात गर्दैन आचार संहिताको दफाहरूलाई भनेदेखि त्यो निर्वाचन आयोग एक्लैले केही पनि लागू गर्न सक्दैन।
पहिलो चरणको चुनावमा चाहिँ मतगणना चाहिँ बडो गर्ने विषय 14-15 दिनसम्म पनि काउन्टिङ हुने, अब के गर्न सक्छ?
टोली नै बढाउनुपर्छ अहिलेलाई त, अहिलेलाई अरू उपाय छैन। नभए त पछिल्लो फेजमा त हामीले वडावडामै काउन्टिङ गरिदियो भने सिद्धिन्थ्यो। अहिले चाहिँ एकरूपताको लागि अहिले चाहिँ अहिले सायद गर्न सक्दैन किनभने त्यो सबै निर्देशिकाहरू यिनीहरू उनीहरूले दिएको आदेश निर्देशनहरू सबै कार्यक्रमहरू बदल्नुपर्छ, त्यसले गर्दा त्यो सम्भव छैन। अहिले चाहिँ टोलीहरू बढाउने र छिटो काउन्ट गराउने विधि चाहिँ उहाँहरूले अप्नाउनु आवश्यक छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बाल अधिकारको लागि संविधानको कार्यान्वयन गर्नु सबैको दायित्व हो। संविधानको धारा 39 बाल बालिकाको हक बारे व्यवस्था गरेको छ। प्रत्येक बाल बालिकालाई पहिचान सहित नामकरण र जन्म दर्ताको हक हुनेछ।
शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारका साथै असहाय, अनाथ, अपाङ्गता भएका र जोखिममा रहेका बाल बालिकालाई विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ।
कुनै पनि बाल बालिकालाई कल कारखाना, खानी र अन्य जोखिमपूर्ण काममा लगाउन हुँदैन।
बाल विवाह, गैर कानूनी ओसार पसार, अपहरण गर्न, सशस्त्र समूहमा प्रयोग गर्न हुँदैन।
दुर्व्यवहार, उपेक्षा, यौन जन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न हुँदैन। बाल बालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन।
बाल बालिकाको सर्वोत्तम हितलाई प्राथमिक रूपमा ध्यान दिने राज्यको नीति रहेको छ।
संविधानले दिएको बाल बालिकाको हक अधिकार कार्यान्वयन गर्न सबै क्रियाशील बनाऊ।
महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
₹100 पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA400 MB र पठाउनुहोस् 1415 मा।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 4221-76-410-2063,
टोल फ्री नम्बर 1660-01-00019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। चार दिनदेखि सुत्केरी व्यथाले छटपटाइरहेकी बाजुरा गोत्रीकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। सदरमुकाम मार्तरीदेखि दुई दिनको दूरीमा पर्ने साबिकको गोत्री गाविस सातकी 41 वर्षीय फुलटुका नेपालीलाई उद्धार गरेर नेपालगंज लगिएको हो।
सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज एक सूचना निकालेर इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अर्थात ईद उल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।
मेरो पनि भन्नु छ।
बाजुरामा दलितले भैँसी गोठ छोएको भन्दै 2000 जरिवाना गराइएको खबर हिजोको नेपाल दर्पणमा सुनेर युवराज कडेल फेसबुकमा लेख्नुहुन्छ, देशमा गणतन्त्र आयो तर मानसिकता अझै फेरिएन। जातका आधारमा विभेद गर्ने अधिकार उनीहरूलाई कसले दियो? त्यसैले सबैको दिमागबाट छुवाछुत हटाउन जरूरी छ।
चुनाव प्रचार प्रसारमा रहेका उम्मेद्वारले नै जरिवाना तिरिदिएको भन्दै दुर्गा फेसबुकमै टिप्पणी गर्नुहुन्छ, जसको लागि भोट मागेको हो उनी नै जातीय विभेदको विरूद्ध बोल्न सकेनन् भने उनका पछि पछि हिँड्नुको के अर्थ भयो र? उनैले पैसा दिनुको साटो विभेद गर्नेलाई कार्यवाही गर्नुपर्ने होइन र?
सुनिल पाण्डेले फेसबुकमा लेख्नु भएको छ, उनीहरूले फलाएको अन्न चल्ने, सिलाएको लुगा लाउन हुने तर गोठ छुन चाहिँ नहुने, कस्तो विडम्बना।
आकाश घिसिङ तामाङ साह्रै मन दुखेको छ भन्दै सोध्नुहुन्छ, 21औं शताब्दीमा पनि यस्तो किन? यसमा राजनैतिक दल दोषी छन् किनकि अहिलेसम्म पनि कुनै राजनैतिक दलहरू सत्तामा पुगेर पनि जातीय छुवाछुत अन्त्यका लागि कडा नियम बनाएर कार्यान्वयन गर्न सकेका छैनन्। अब छुवाछुत गर्नेलाई 1,00,000 रुपियाँ जरिवाना दिने नियम कडाईका साथ कार्यान्वयन गर्नुपर्छ।
अनि मुगलिन नारायणघाट सड़कको अवस्था बारे रमा शर्मा फेसबुकमा लेख्नुहुन्छ, पानी नपर्दा त सुक्खा पहिरो जान्छ, यो त बर्खा हो, अहिले खुल्यो भनेर के गर्नु, अलि ठूलो पानी पर्नुपर्छ अनि फेरि अवरुद्ध भइहाल्छ, कहिलेसम्म हो बाटोको अवस्था यस्तो?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तानको पञ्जाबमा तेल ट्याङ्कर पल्टिएर आग लागि हुँदा कम्तीमा 140 जनाको ज्यान गएको छ, झण्डै 80 जना घाइते भएका छन्। पाकिस्तानको पञ्जाबको बहावलपुरमा राजमार्गमा तेल ट्याङ्कर पल्टिएर आग लागि भएको हो। ट्याङ्कर पल्टिएपछि चुहिएको तेल सङ्कलन गर्न पुगेका स्थानीय बासिन्दा अचानक आगो सल्किँदा जलेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। राजमार्गमा गुडिरहेका अरू गाडीमा पनि आगो सल्किएकोले ज्यान गुमाउने धेरै भएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्।
अब खेल खबर। नेपाली भारोत्तोलन टीमका मुख्य प्रशिक्षक तथा नेपाल ओलम्पियन संघका अध्यक्ष सुनिल लाल जोशीको निधन भएको छ। हृदयघात भएपछि गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा आज बिहान निधन भएका जोशीको आज पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
एसियन प्रिमियर लीग क्रिकेटमा श्रीलंकन लायन्स विजयी भएको छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा आज भएको खेलमा श्रीलंकन लायन्सले अफगानिस्तान बुल्सलाई 10 रनले हराएको हो।
23 वर्ष मुनिको एएफसी च्याम्पियनशीप फुटबलको छनौट खेलको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशसित मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। छनौटको तयारीमा रहेका नेपाल र बंगलादेशका 23 वर्ष मुनिको टोली बीचको खेल असार 27 गते काठमाडौँमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
र रूसमा जारी फिफा कन्फेडरेशन कप फुटबलमा आज राति दुईवटा खेल हुँदैछन्। राति पाउने 9 बजेबाट एकसाथ शुरू हुने खेलमा जर्मनी र क्यामरून तथा चिली र अस्ट्रेलिया खेल्नेछन्। आजको खेलमा एक गोल अन्तरको हारले पनि जर्मनी र चिली सेमी फाइनलमा पुग्नेछन्। गैराति भएका खेलबाट पोर्चुगल र मेक्सिको सेमी फाइनलमा पुगिसकेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बुधबारको चुनावका लागि आज राति 12 बजेपछि मौन अवधि शुरू हुँदै चुनाव प्रचार प्रसार नगर्न र निर्वाचन आचार संहिताको पालना गर्न आयोगको आग्रह।
नवलपरासीमा चुनाव प्रचारमा प्रयोग भएको गाडीमा बम आक्रमण, 5 जना घाइते, घाइतेको बुटवलमा उपचार हुँदै।
मुगली नारायणघाट सडक खण्डमा फेरि पहिरो गएपछि सडक अवरुद्ध, यात्रुहरूको बिचल्ली, राति आवागमनमा रोक लगाउने तयारी।
पाकिस्तानमा तेलको ट्याङ्कर पल्टिएर आग लागि 140 जनाको ज्यान गयो, 80 जना घाइते।
र नेपाली भारोत्तोलन टिमका मुख्य प्रशिक्षक सुनिल लाल जोशीको निधन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सङ्घर्ष विष्ट र सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।